أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق. ثم الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا وشفينا وحبيب قلوبنا وطبيب نفوسنا مولانا ومول الكونين جد الحسن والحسين أبي القاسم مصطفى محمد. اللهم صل على محمد وعلى وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين المنتخبين الغر الميامين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله الحكيم في القرآن الكريم وقوله الحق وهو أصدق القائلين. بسم الله الرحمن الرحيم. فاذكروني أذكركم واشكروا لي ولا تكفرون. صلوات الله عليه وسلم. اللهم صل على محمد وعلى محمد. أعزائي الغرامي، قرآن مجید کی سورہ بقرہ کی معروف آئے واف ہدایہ، جس میں خداوند منان ارشاد فرما رہا ہے، جملہ شرطیہ ہے شرط کے ساتھ، فاذکرونی اذکرکم، اگر تم میرا ذکر کرو گے تو میں تمہارا ذکر کروں گا. واشکرو لی فلا تکفرون، اور حق یہ ہے کہ تم میرا شکر ادا کرو، میرا کفر نہ کرو، یعنی میری دی ہوئی نعمتوں کو آشکار کرو، ڈسکلوز کرو، تمہیں اسے چھپانے اور اس کا انکار کرنے کا حق نہیں. فائے شرطیہ کے ساتھ سیدھی سیدھی سی بات ہے کہ اگر اللہ فرماتا ہے کہ اگر تم مجھے یاد کرو گے تو میں تمہیں یاد کروں. ذکر بے معنی یاد کرنے کے بھی ہیں، ذکر بے معنی دہرانے کے بھی ہیں، ذکر بے معنی اس کے بارے میں گفتگو کرنے کے بھی. علیکم السلام. مختلف موقع پر ذکر کے معنی جدا ہے. اب یہ بات تو طے ہے کہ جس کا ذکر ہو رہا ہے اس دنیا سے جانے کے بعد بھی ہو رہا ہے، اس کو یاد کیا جا رہا ہے، تو یہ بات واضح ہے کہ یہ ذکر اس وجہ سے ہے کہ ان کی زبان جب اللہ کا ذکر کرتے کرتے خاموش ہو گئی تو پھر خدا نے ان کا ذکر کرنا شروع کر دیا. ہمارے ذکر کرنے میں اور اللہ کے ذکر کرنے میں فرق یہ ہے کہ ہمارے پاس ایک محدود زندگی ہے، ہماری زبان کے پاس ایک وقت ہے کہ اتنے وقت میں ہم کر سکتے ہیں، لیکن خدا کے یہاں پر وقت کی کوئی قلت نہیں ہے، وقت کی کوئی قید نہیں. ممکن ہے ہم 100 سال، میکسیمم 100 سال تک اس کا ذکر کرتے رہیں، اس کے بعد یہ زبان خاموش ہو، لیکن اس کا وعدہ یہ ہے، اس نے نہیں کہا کہ پھر میں اتنا ہی کروں گا جتنا تم نے کیا. شرط یہ ہے کہ اگر ذکر بے معنی ذکر ہے، ذکر بے معنی یاد ہے، تو اللہ فرماتا ہے کہ اگر تم نے مجھے خوشحالی میں یاد کیا تو میں تمہیں سختی میں یاد رکھوں گا، اگر تم نے فراغ نعمت کی فراوانی میں مجھے یاد رکھا، میرا شکر کیا، تو غربت میں تمہیں نہیں بھلاؤں گا، اگر تم نے توانائی میں مجھے یاد رکھا تو تمہارے عالم ضعف میں تمہیں یاد رکھوں گا. اگر تم نے اپنی جان کی بازی میرے لیے لگائی، مجھے یاد رکھا، اپنی جان کو عزیز نہ سمجھا، تو پھر اس حیات کو حیات دائمی بنانا میرا کام. اگر تم نے رات کی تاریکی میں مجھے یاد رکھا تو میں دن کی روشنی میں تمہیں یاد رکھوں. اگر تنہائی میں تم نے مجھے یاد رکھا تو مجمع میں میں تمہیں یاد رکھوں. کیا وجہ ہے کہ عرفاء علماء کی محبت ہمارے دلوں میں؟ کیا وجہ ہے؟ ممکن ہے بہت سے علماء کو تو ہم نے دیکھا بھی نہیں، لیکن ذرہ برابر ایک لمحے کے لیے ہمارے دل میں ان کی کوئی رنجش نہیں. اس کی وجہ ہی یہی ہے کہ خدا کا وعدہ ہے کہ جو اندھیرے میں اور رات کی تاریکی میں اسے یاد رکھے گا، مجمع اور دن میں وہ اللہ اس کو یاد رکھے. نماز شب کا وقت ہوا، جب آدھی دنیا سو رہی ہوتی ہے، اس وقت اگر کوئی اٹھ جائے اللہ کے لیے اور اس کو یاد کر لے، تو پھر خداوند عالم اس کی محبت کو لوگوں کے دلوں میں ڈال دیتا. آیت اللہ اصفہانی نجف اشرف میں رہا کرتے تھے، کہتے ہیں کہ میرے بابا جو تھے وہ بھی عالم دین تھے، اور رات کو 2 بجے 3 بجے وہ مجھے اٹھا دیا کرتے تھے اور کہتے تھے چلو روزے پہ چلو اور نماز شب پڑھتے. پڑھتے وہ تھے، مجھے بھی لے جاتے تھے، مجھے بھی عادت ڈلا. تو میں ان سے کہتا تھا کہ بابا آپ یہ رات کو اٹھ اٹھ کے نمازیں کیوں پڑھتے ہو؟ تو کہا بیٹا اس کا جواب میں آپ کو کل دوں. اگلے روز جب رات ہوئی اور بچے کو لے گئے تو دیکھا کہ حضرت امیر المومنین کے روزے کے باہر اللہم صلی علی محمد و آل محمد ایک بھکاری بیٹھا ہوا، کوئی مانگنے والا بیٹھا ہوا ہے. کہا بیٹا یہ آدمی کیوں بیٹھا ہے؟ کہا یہ مانگنے بیٹھا ہے. کہا اس کو کیا معلوم کہ اتنی تاریکی میں کون آئے گا اسے دینے کے لیے؟ کہا بیٹا بابا امید لگا کے بیٹھا ہے کہ شاید کوئی آ جائے. تو کہا بیٹا بندہ تو بندے سے امید لگائے، اور یہ بندہ اللہ سے امید نہ لگائے. یہ رات میں اٹھنے کا فلسفہ کہہ رہے ہیں میرے بابا نے جو مجھے سکھایا کہ ایک بندہ تو بندے کی امید پہ بیٹھا ہوا ہے، لیکن ایک بندہ اس امید پہ کہ خدا کا وعدہ ہے کہ اگر کوئی میرے لیے اٹھے گا، بستر کی گرمی اور نرمی کو چھوڑ کر میرے لیے اٹھے گا، تو پھر میری ذمہ داری ہے کہ مجمع میں میں اسے یاد رکھوں گا، جمع میں میں اسے یاد رکھوں گا. لہذا اللہ کے نزدیک کوئی عمل ایسا نہیں ہے کہ جس کی جزا نہ ہو. عزیزان گرامی، فلسفہ اسلام یہی ہے کہ جس دین مبین اسلام کا تصور اور خاکہ پیغمبر ختمی مرتبت نے پیش کیا، اللہم صلی علی محمد و آل محمد، وہ دین مبین اسلام محبتوں سے بھرا ہوا تھا، وہ دین نرمی سے بھرا ہوا تھا، وہ دین شفقتوں سے بھرا ہوا تھا، وہ دین ایثار و قربانی کا منبع تھا، وہ دین عزت نفس دینے اور دلانے کا سرچشمہ تھا، وہ دین اپنے ساتھ ساتھ دوسروں کی ضرورتوں کو سمجھنے کا ایک محور تھا، وہ دین لوگوں کی پریشانیوں کو درک کر کے اس کا سولوشن نکالنا، اس کا حل نکالنے کا نام تھا. وہاں پر غرض نہیں تھی، یہ دین کبھی تنہائی میں چلنے کا نام نہیں تھا، یہ دین ہمیشہ جب اللہ کا سجدہ بھی انسان تنہا کر رہا ہوتا تھا تو اس وقت بھی یہ جمع کے اعتبار سے چلتا تھا. جب اب اس میں نماز پڑھتے ہیں تو یہی تو کہتے ہیں، ایاک نعبد و ایاک نستعین، ہم تیری عبادت کرتے ہیں اور ہم تجھ سے مدد چاہتے ہیں. ورنہ کہہ دیتے کہ اگر بہت سارے لوگوں کے لیے پڑھ رہے ہو جب تو ایاک عابد و ایاک نعبد و ایاک نستعین، جب آپ تنہا پڑھ رہے ہو تو کہنا ایاک عابد و ایاک نستعین، متکلم وحدہ کا صیغہ استعمال کر. لیکن متکلم مال غیر کا صیغہ کہ اپنے ساتھ دوسروں کو بھی لے کے چلنا، کہ ہم تیری عبادت کرتے ہیں اور ہم تجھ سے ہی مدد چاہتے ہیں. اس کے معنی یہ نہیں کہ تم تنہا نہیں ہو, کہ یعنی اس عبادت میں بھی میں نہ آ جائے. میں نے آپ کی خدمت میں پہلے بھی عرض کیا تھا کہ جب میں اپنی طرف اضافت ہوتی ہے تو تکبر کا خیال انسان یعنی متکبر بیان کرتی, جب یہ میں اللہ کے نام سے جڑ جاتی ہے تو پھر یہ عبدیت کی اعلیٰ منزل بن جاتی. اللہم انی اسألک برحمتک اللتی وسعت کل شیء. یہاں پہ بھی انی کہہ رہا نا میں, لیکن یہ میں اللہ کی طرف اضافہ ہوا. اللہم انی اسألک, خدایا میں تجھ سے سوال کرتا ہوں, برحمتک اللتی وسعت کل شیء, کہ تیری اس رحمت کا واسطہ دے کر تجھ سے مانگتا ہوں کہ جس نے تمام شے کا احاطہ کیا ہوا ہے, تمام شے کو اپنی اشیاء کو اپنے وسعت میں لیا ہوا ہے, اپنے دائرے میں لیا ہوا ہے. عزیزان گرامی, خدا بند عالم کو بندے کی یہ انکساری اتنی پسند ہے, اتنی پسند ہے کہ بندے سے محبت کی دلیل ہے سورہ الحمد کا نماز میں واجب ہونا. کیونکہ پورا قرآن اللہ کی زبان میں نازل ہوا ہے, سورہ الحمد بندے کی زبان میں نازل ہوئی. فرق یہ, کیونکہ اللہ نہیں کہے گا بسم اللہ الرحمن الرحیم الحمد للہ رب العالمین, ہے کلام اس کا لیکن لہجہ بندے کا ہے, لہجہ بندے کا ہے. تو اللہ کو بندے کا لہجہ اتنا پسند ہے کہ نماز میں واجب قرار دے دی. ہم سمجھتے نہیں ہیں, اور اس بندے کی بنیاد پر ہی مولا کائنات نے یہی کہا کہ جو کچھ قرآن میں ہے, چونکہ قرآن کے تین سبجیکٹ ہیں توحید, تاریخ اور احکام. ون تھرڈ قرآن توحید کا بیان کرتا ہے, ون تھرڈ قرآن تاریخ اسلام کو بیان کرتا ہے جو بھی تاریخیں رہی ہیں, اور ون تھرڈ قرآن احکام شرعی کو بیان کرتا ہے. تو قل ہو اللہ احد کو اس لیے ون تھرڈ کا ثواب ہے چونکہ مسئلہ توحید ون تھرڈ آیتوں میں بیان کیا گیا ہے, اور قل ہو اللہ احد ان تمام مسئلہ توحید کا جز یعنی نچوڑ ہے. اسی وجہ سے جب ہم فاتحہ پڑھتے ہیں تو ایک الحمد یعنی قرآن کو اسٹارٹ کرتے ہیں, اور تین مرتبہ قل ہو اللہ احد پڑھ کے ہم پورے قرآن کا ثواب حاصل کر لیتے ہیں. اور اس سورے کو سورہ فاتحہ بھی کہا جاتا ہے, چونکہ فتح کہتے ہیں کھلنے کو. جب تین سائن ہوتے ہیں زیر زبر پیش, تو زبر کو جو ہے فتح کہتے ہیں. فتح اس لیے کہتے ہیں کہ جس حرف پہ لگتا ہے منہ کھول دیتا ہے. الف زبر آ, بے زبر با, یعنی منہ کھول دیتا ہے, اس لیے فتح کہتے ہیں اس کو, زبر کو. اور کسرہ کہتے ہیں زیر کو, کسرہ یعنی شکستہ ہونا, گرنا, ٹوٹ کے نیچے کی طرف گرنا. تو ہماری آواز نیچے گرتی ہے, الف زیر اے, بے زیر بے. اور پیش کو کہتے ہیں ضمہ, ضمہ کہتے ہیں سکڑنے کو, غنچہ ہونے کو. جس حرف پہ بھی لگتا ہے پیش, ہوٹ سکڑتے ہیں. الف پیش او, بے پیش بو, تو یعنی منہ سکڑتے ہیں یعنی بلاسم. تو فتح اس لیے کہتے ہیں کہ اس سے کھلتے ہیں, منہ کھلتا ہے جب ہم فتح پڑھتے ہیں. تو اس کو فاتحۃ الکتاب اس لیے کہا جاتا ہے کہ جب قرآن کھولتے ہیں تو اسی کے ذریعے قرآن کھلتا ہے. فاتحۃ الکتاب سورہ فاتحہ اس لیے اس کو کہا جاتا ہے کہ یہ قرآن کے آغاز میں, یعنی جب اس کو پڑھنے کے لیے کھولیں گے تو قرآن کھلے گا تو سب سے پہلے سورہ الحمد آئے. تو ون تھرڈ قرآن, چونکہ جو کچھ پورے قرآن میں ہے وہ تینوں سبجیکٹ الحمد میں بیان کیے گئے ہیں. قل ہو اللہ, یعنی توحید کو بیان کیا گیا, بسم اللہ الرحمن الرحیم الحمد للہ رب العالمین الرحمن الرحیم مالک یوم الدین ایاک نعبد و ایاک نستعین. پھر احکام کا ذکر ہو گیا کہ ہم تیری عبادت کرتے, ہم تجھ سے ہی مدد چاہتے ہیں. پھر تاریخ آ گئی, اہدنا الصراط المستقیم الصراط الذین انعمت علیہ, ہمیں ان کے راستے پر چلا جن پر تو نے نعمتیں نازل کی, ان کے راستے پہ نہ چلا جن پر تیرا عذاب نازل ہوا, غضب نازل ہوا, اور یہاں تک کہ وہ گمراہ جانوروں کی منزل میں آ گئے ہوں, ایسے لوگوں سے ہمیں بچا. تو سورہ الحمد تمام قرآن کا نچوڑ ہے, ون تھرڈ قرآن اس لیے کہلاتا ہے. اور مولا کائنات نے یہی بات بیان فرمائی کہ جو فلسفہ قرآن کا ہے وہ تمام کا تمام فلسفہ سورہ الحمد میں ہے. جو کچھ الحمد کا فلسفہ ہے وہ بسم اللہ میں ہے, جو کچھ بسم اللہ کا فلسفہ ہے वो बाय बिस्मिल्लाह में है, वो अना नुक्तातु तहतुल बा, और मैं वो नुक्ता हूँ कि जो इस बे के नीचे लगा हुआ है, यानी उस अब्द को समझ लेने का नाम ही कुरान है। कुरान इसीलिए तो भेजा गया है कि इंसान जो है अल्लाह को पहचान जाए, अल्लाह को समझ जाए। अगर सब कुछ पढ़ने के बाद भी अगर खुदा को ना समझे तो फिर क्या वो। लिहाजा फलसफा कुरान इसीलिए है, 124,000 अंबिया की तारीखों को इसलिए बयान किया गया कि इन तमाम चीज़ों को जानने के बाद में मारिफत खुदावंदे मन्नान मेरे दिल में आ जाए, और मारिफत उस अंदाज में आए कि मौलाए कायनात के सिवा कोई नहीं कह सकता लव कुशफल गता लमजत तो यकीना। खुदाया अगर लोहे कुद्स के पर्दे मेरी आंखों के सामने से हटा दिए जाए तो मेरे यकीन में इससे ज़्यादा इजाफा नहीं होगा, यानी बगैर देखे जो मेरे यकीन में तेरी ज़ात के लिए इजाफा है। चूँकि ज़रूरी नहीं है कि इंसान जो है, बहुत से लोग हैं देख के भी इनकार कर देते हैं, चूँकि हम क्या करते हैं अल्लाह को जो है हवा से खमसा से पहचानना शुरू करते हैं, जो सिक्स सेंस होते हैं, फाइव सेंस होते हैं, उनसे हम अल्लाह को पहचानना शुरू करते हैं, वो तो साथ छोड़ देते हैं। आदमी सोचता है कि मैं अल्लाह को आंखों से देख के पहचानूं, कहते हैं साहब आंखें जो देखती हैं वो सच्चाई होती, ऐसा नहीं है, हमेशा नहीं होता, ऐसा नहीं होता है। आपने देखा होगा कि पहले फिल्म जो मूवी बनाई जाती थी वो हमें चलती फिरती तो दिखती थी, लेकिन जब हम उसकी रील देखते थे तो वो सिंगल फोटोग्राफ्स होते थे, स्टिल फोटोग्राफ्स होते थे, लेकिन इतनी तादाद में होते थे कि एक स्पीड में जब चलाया जाता था तो इंसान चलता फिरता दिखता था, हकीकत में वो स्टिल फोटोग्राफ्स होते थे। तो जब हमें एक मशीन की स्पीड हमारी आंखों को धोखा दे देती है कि हमें जो है साबित पिक्चर, साबित अक्स, साब स्टिल फोटोग्राफ हमें चलता नजर आए, तो फिर हम इस आंखों के जरिए जो है हम चाहें कि खुदा को पहचान जाए, खुदा की मारिफत हासिल कर लें, इसी वजह से हम लोग आगे पीछे होते हैं। कहते हैं साहब कानों के जरिए अल्लाह को पहचान लूंगे सुन के ये आवाजें, अगर कान सही काम कर रहे होते तो जो फिजाओं में रेडियो और टीवी के जो वेव्स आ रही हैं, आवाजें आ तो रही हैं, हवा से ही आ रही हैं, लेकिन सुनाई नहीं देती इंसान को। जरा सा जुकाम हो जाता है इंसान को खुशबू और बदबू का एहसास नहीं होता, जरा सा बुखार हो जाता है तो जबान भी साथ छोड़ देती है ना। सब कहते हैं खाना मीठा है, बीमार कहता नहीं खाना कड़वा है, अगर जबान सही साथ दे रही थी एक जरा सा बुखार उसकी पहचान में फर्क ला सकता है। और जबान इसके अजीज़ा ने ग्रामी बड़े काम है, अलम नजअल्लहु ऐनैन व लिसानन व शफतैन, आंखों का जिक्र किया कि हमने तुम्हें देखने के लिए दो आंखें दी और जबान दी, लेकिन होठों में बंद करके दी। ये जो है 32 सिपाहियों की कैद में रहती है, दो दरोगे जिंदान की कैद में रहती है, उसके बावजूद निकलती है तो कभी आबाद कर देती है, कभी बर्बाद कर देती है। और इस ज़बान के दो चीज़ें हैं, दो काम हैं। ये ज़बान ही बताती है बाहर की चीज़ को कि ये चीज़ मीठी है, कड़वी है, खट्टी है, मीठी है, क्या है, ये यही बताती है ज़बान। और ये हज़रत इंसान अंदर से कैसे हैं ये भी यही बताती है कि झूठे हैं कि सच्चे हैं, कि अच्छे हैं कि बुरे हैं। ता मर्द सुखन न गुफ्ते बाशद ऐब हुनर न हफ्ते बाशद, कि जब तक मर्द बात नहीं करता, कलाम नहीं करता, उसका ऐब और हुनर छुपा हुआ रहता है। जैसे ही वो गुफ्तगू करता है पता चल जाता है इसका अकीदा क्या है, इसका फेत क्या है, इसके बारे में इसकी तमाम चीज़ें मालूम हो जाती। और यही वजह है कहते हैं कि जिनकी ज़बान अक्ल की रहबर बन जाती है तो वो बर्बादी की तरफ ले जाती, लेकिन जिनकी ज़बान अक्ल को रहबर बना लेती है वो आबाद कर देती। यानी अक्ल की बुनियाद पे जब कोई गुफ्तगू करता है तो उसके बड़े फवायद हैं और दूसरे इम्कानात हैं। अज़ीज़ान गिरामी मसाला यही है कि इस्लाम ने जो है हमने सोचा कि हवा से पंजगाना के ज़रिए हम अल्लाह को पहचान सकें, उसमें इंसान नाकाम रहा, क्योंकि अल्लाह को पहचानने का, उसकी मारिफत का रास्ता हमारे हवा से पंजगाना नहीं है, हमारे फाइव सेंस नहीं हैं, बल्कि उसके मारिफत के लिए अल्लाह ने कल्बे सलीम दिया है, अक्ल सलीम दी है, कि अगर उसकी निशानियों को देखते चले जाएं और उस पर लब्बैक कहते चले जाएं तो मारिफत के रास्ते से हमें कोई नहीं उठा सकता। बाज़ अवकात ऐसा होता है कि हम लोग सोचते हैं कि नहीं, अब यानी कुरान मजीद से मारिफत हासिल करने के बजाय, अगर आपको कभी कोई परेशानी हो तो मैं तो यही करता हूँ, हम क्या करते हैं कि जैसे कोई मसला पेश आता है हम अटर्नी कर लेते वो हमारे मसले को सरकार वो केस लड़ सकता है, वो जीतने की जिम्मेदारी नहीं ले सकता। अगर कोई मसला हमारी जिंदगी में पेश आता है तो आप 50 आयतें पढ़ें और ये गारंटी आप लिख लें पहले अपने मसले को कि ये मुश्किलात मुझे हैं। हर रोज आप 50 आयतें पढ़ें, 50 आयतों के रेडियस में आपके मसले का हल निकल जाएगा। ये कुरान ये जिंदा किताब है, बेशक हम मुर्दों के लिए पढ़ते हैं लेकिन है जिंदा किताब। यासीन इंसान को जिंदा करने के लिए, हम तो कहते हैं इसका दम निकालना है, यासीन पढ़ो। बोले साहब जल्दी चलो कुछ नहीं हो रहा है बस यही कर दो आप, नहीं ऐसा नहीं है। ये जिलाउल कुलूब दिलों को जिंदा करने वाली किताब है, इसका ताल्लुक जिंदों से है। और इसको इमाम हुसैन अलैहिस्सलाम ने नौके नेजा पर भी साबित कर दिया कि जिंदों की किताब है। लिहाजा कुरान मजीद की अपनी अजमतें हैं, कुरान अपनी अजमतों के साथ नाजिल हुआ है और कुरान एक जिंदा मौजज़ा है। इसको हम नहीं समझ पा रहे हैं, इसको हम नहीं समझ पा रहे हैं वो और मसला है। और ये भी सही है, एक साहब आए इमाम मोहम्मद बाकर अलैहिस्सलाम की खिदमत में, अल्लाहुम्मा सल्लि अला मुहम्मद व आलि मुहम्मद, के फर्जंदे रसूल इस कुरान में तो खुद ही तजाद है। कुछ आयतें हैं जो ये कहती हैं कि पूरा कुरान सुलझा हुआ है, कुछ आयतें कहती हैं कि पूरा कुरान उलझा हुआ है, कुछ आयतें कहती हैं कि कुरान कुछ सुलझा हुआ है कुछ उलझा हुआ है, यानी मोहकम और मुतशाबे। मैं आपकी ज़बान में कह रहा हूँ उसको सुलझा उलझा, यानी जो कुछ आयतें इसकी मोहकम हैं जो फ़ौरन समझ में आ जाती हैं, कुछ इसकी आयतें मुतशाबे हैं जो समझ में नहीं आती हैं। लेकिन कहता है कि पूरा कुरान मुतशाबे है, पूरा कुरान मोहकम है, और कुछ आयतें कहती है कि कुछ मोहकम है कुछ मुतशाबे है। ये कैसे हो सकता है कि एक किताब अपने बारे में तीन इंट्रोडक्शन कराए? तो क्या किताब अपना इंट्रोडक्शन नहीं करा रही, ये इसके पढ़ने वालों का इंट्रोडक्शन करा रही। इमाम ने फरमाया कि जो लोग ये समझते हैं कि इस नूरानी कलाम को हम खुद समझ जाएंगे उनके लिए पूरी किताब उलझी हुई, पूरी किताब उलझी हुई। और जो लोग इस कुरान में गर्क हैं, अहले बैत अथार अलैहिस्सलाम का हवाला दिया कि हमारे लिए ये पूरी किताब सुलझी हुई, इसका हर हुक्म हमारे लिए वाज़ेह है। और जहां ये कह रही है कि कुछ उलझी हुई है कुछ सुलझी हुई है कुछ मोहकम है कुछ मुतशाबे है, तो ये वो हमारे चाहने वालों के लिए है कि जब तक वो हमसे जुड़े रहेंगे उनके लिए कुरान आसान बना रहेगा, जहां वो हमसे दूर होके इसको समझना चाहेंगे तो उनके लिए उलझ जाएगा। तो अज़ीज़ाने गिरामी, कुरान मजीद को अगर जानना है तो फिर जाहिर सी बात है उसके मौलिम से पूछना पड़ेगा। अगर किताबों को खरीद के पढ़ा जाता तो फिर मौलिम का कोई दर्जा नहीं होता, मुकाम नहीं होता। लिहाजा अज़ीज़ाने गिरामी, कुरान मजीद कोई टेक्स्ट नहीं है खाली कि जिसको पहचान लिया जाए, बल्कि कुरान मजीद जो है ये लोगों के हाल को बताने वाला है। और असल तो अहले बैत अथार अलैहिस्सलाम हैं जो ये बताएंगे, रिसालत मुआब है, कहते हैं कि रिसालत मुआब के दिल पे नाजिल हुआ वो कुरान है, ये भी कुरान है, ये भी वही कलाम है, लेकिन असल उसकी अजमतों को हम नहीं समझ सकते। जिस कुरान को आप देख रहे हैं, हमें इनकार नहीं है कि मसलन जो है कि ये कुरान नहीं, कुरान है, लेकिन ये वैसे ही है जैसे कि हम EKG कराते हैं। वो EKG आता है तो रिपोर्ट आती है, लाइनें होती हैं, कुछ नहीं होता, डॉक्टर उसको देख के दिल का हाल बताता है, दिल का हाल बता देता है। इस तरह से ये सामने की चीज़ है, लेकिन असल कल्ब जो है, जो कल्ब रसूल पे नाजिल हुई है, जिसको तमाम माना में पैगंबर इस्लाम ने इसको प्रैक्टिकली लोगों के दरमियान पेश किया, रसूल अल्लाह ने हर मौजू को के जो इंसान साजी का मौजू था उन मौजूआत के नाम से इस कुरान मजीद को मुतारिफ कराया, लोगों के छोटी छोटी बातों को बताया कि कौन कम तोलता है, कौन झूठ बोलता है, कौन चोरी करता है, तमाम की तमाम चीज़ें। अज़ीज़ान गिरामी, ये पैगंबर इस्लाम ने कुरान की अजमतों को सिखाया, वरना हम तो जो है कुरान की आयतों को आगे पीछे पढ़ के तर्जुमा करके या थोड़ी देर कुरान खानी करके हम सोचते हैं कि सारा मसला हल हो जाए। नहीं, मसला हल होना इसी से है, लेकिन इसको पढ़ाने वाला मौलिम कुरान वो हो कि जो जिस तरह से लारैब है ये किताब, उसी तरह से वो भी बेऐब हो। इस लारैब को पढ़ाने वाला भी मासूम होना चाहिए। और हमारे अइम्मा थार अलैहिस्सलाम के सिलसिले में उरफा का बयान यह है कि मासूम की डेफिनेशन लोगों ने अलग अलग की है, अलग अलग तरीके से की है, लेकिन हम जो रसूल अल्लाह को सल्लल्लाहु अलैहि वसल्लम को, अल्लाहुम्मा सल्ली अला محمد و آل محمد. جس معصومیت کے درجے میں رکھتے ہیں وہ ہے کہ ہمارا رسول وہ ہے کہ جس کا پیر اندھیرے میں بھی الٹی چپل میں نہیں جا سکتا. کوئی گناہ نہیں ہے یہ کہ اگر آپ کا پیر جو ہے غلطی سے اگر الٹی چپل میں چلا جائے تو. کہتے کہ نہیں, ہمارے یہاں عصمت کے معنی یہ ہیں کہ اندھیرے میں بھی, یعنی ان کا پیر خطا کا امکان ہی نہیں ہے. اگر خطا کا امکان ہو تو ہر چیز میں کچھ نہ کچھ ہو جائے. مثال کے طور پہ آپ نے دیکھا کہ صاحب ڈاکٹروں کے باہر لکھی ہوئی رہتی ہیں کہ کیا کیا ڈگری ہے ان کے پاس. وہ کیا ڈگری ہے ان کے پاس, کہا ڈگری یہ ہے کہ انہوں نے یہ کیا یہ کیا یہ کیا اور سب میں گولڈ میڈلسٹ ہیں. اور ایک اور لکھ دیا کہ ہے تو یہ بہت پڑھا لکھا ڈاکٹر لیکن کبھی کبھی دوا کی جگہ زہر بھی لکھ دیتا ہے. کتنے لوگ جائیں گے اس کے پاس؟ جائے گا کوئی؟ کہیں گے وہ کبھی کبھی ابھی ابھی نہ ہو جائے. کہ ہے تو بہت اچھا ڈاکٹر لیکن کبھی کبھی یہ غلطی سے دوا کی جگہ زہر بھی لکھ دیتا ہے, کبھی کبھی مذاق کرتا ہے اپنے کسٹمر سے, تو کوئی اس کے پاس نہیں جائے گا. تو عزیزان گرامی, اگر ذرہ برابر ایک دنیاوی ڈاکٹر کے لیے ہمیں اس کی خطا کا امکان پتہ چل جائے تو ہم اس سے علاج نہیں کراتے. اگر ہم جس کو اپنے ایمان کا ضامن مانتے ہیں, قرآن کو ضامن, جس کا جو قرآن کا ضامن ہو, کلام الہی کا امین ہو, اگر اس کے لیے ہم کہہ دیں کہ نعوذ باللہ جو ہے بخار کی وجہ سے ان کو کچھ ہو گیا ہے, تو عزیزان گرامی ایسا نہیں ہے. ایک ڈاکٹر کی خطا کو ہم قبول نہیں کرتے, امکان کو قبول نہیں کرتے, تو پھر ایمان کے ڈاکٹر کو ہم کیسے مان لیں گے کہ یہ سب سے بڑا نبی ہے, ختم المرسلین ہے, آخری زمانے تک چلنے والے لازوال قانون کو لانے والا ہے. تو عزیزان گرامی ہم تو پڑھتے ہیں حدیث قصہ, ہمارے یہاں امکان ہی نہیں ہے, ہمارے یہاں امکان ہی نہیں ہے. جب ہم حدیث قصہ پڑھتے ہیں تو لوگ کہتے ہیں کہ صاحب رسول اللہ نعوذ باللہ پڑھے نہیں تھے, یہ نہیں تھا وہ نہیں تھا. آپ کلام اٹھا کے دیکھیے, رسول اللہ کی گفتگو دیکھیے, حدیث قصہ میں یہ تو پڑھتے ہیں کہ فاطمہ آج میرا بدن میں ضعف محسوس کر رہا ہوں, ضعف محسوس کر رہا ہوں بدن میں. عربی میں خالی بدن نہیں کہتے ہیں, عربی میں جسد بھی کہتے ہیں. کیوں نہیں کہا میرا جسد میں ضعف محسوس کر رہا ہوں؟ کیونکہ جسد جو ہے سر سے لے کے پیر کے انگوٹھے تک کو کہتے ہیں, اور بدن کندھے سے لے کے پیر کے انگوٹھے کو کہتے ہیں. چونکہ بدن کا ضعف کچھ اور ہوتا ہے, دماغ کا ضعف کچھ اور ہوتا ہے. پیغمبر اسلام نے اس گفتگو میں بھی, اس بیٹی سے کرنے والی گفتگو میں بھی اپنے الفاظ کا لحاظ رکھا ہے کہ کل کوئی نامراد مورخ نہ لکھ دے کہ وہ تو خود ہی کہہ رہے ہیں کہ میرے یہاں جسد میں ضعف ہو رہا ہے. سمجھ رہے نا؟ نہیں, ان کے یہاں پر تمام چیزیں جو ہیں کیلکولیٹڈ ہیں. الشمس والقمر بحسبان, جب اللہ سورج اور چاند کو کیلکولیٹ بنا سکتا ہے تو وہ ذات جو ختم المرسلین ہے, سر تاج انبیاء ہے, اس کے سلسلے میں یہ مسئلہ ہو ہی نہیں سکتا. اس کے یہاں پر عصمت کا ماننا, عدل کا ماننا, تمام کے تمام معنی میں ہمیں ماننا ہمارے لیے ضروری ہے. لہٰذا ہم اس نبی کو مانتے ہیں کہ جس کے یہاں پر کوئی خطا کا امکان ہی نہیں. یعنی اصلاً عصمت کہہ دینے کے معنی ہی یہ ہیں کہ ان کے یہاں پر کوئی خطا کا امکان ہی نہیں ہے. ممکن ہے کہ دیگر انبیاء کے یہاں پہ ترک اولا کے چھوٹے چھوٹے جزیرے نظر آ گئے, لیکن ان کے عصمت کے سمندر میں ترک اولا کے جزیرے بھی نہیں. ان کے یہاں پر ایسا نہیں ہے, ان کے یہاں پر وہی ہوتا ہے جو وہی بولتی, یہ وہی بولتے ہیں جو وہی بولتی. اگر نواسے کو پشت پہ بھی بٹھایا ہے تو اس میں کوئی بقا ہے؟ تاکہ کل کو اگر کوئی ذکر الہی زیادہ کر لے تو میری سنت بن جائے, ایسا نہ ہو کہ وہ بدعت کر گیا کہ میں نے تو 3 مرتبہ کہا تھا, یہ 70 مرتبہ کیسے کہہ گیا. یعنی نواسے رسول اگر پشت پہ آ جائے تو خدا کا رسول الجھتا نہیں ہے بلکہ ذکر خدا میں اضافی کر دیتا. سجدہ انسان کو خالق سے ملا دیتا ہے, سجدہ پیشانی کو مہتاب بنا دیتا ہے, سجدہ ہو پیاس میں تو اور مزہ دیتا ہے, سجدہ ہو پیاس میں تو اور مزہ دیتا ہے. شرط اتنی ہے کہ بس دل سے ادا ہو جائے سجدہ, جس خاک پہ ہو خاک شفا ہو جائے. ہے حبیب ابن مظاہر کی نشانی سجدہ, آتش کفر کو کر دیتا ہے پانی سجدہ, بخش دیتا ہے ضعیفی کو جوانی سجدہ, ایک پیاسے کی سناتا ہے کہانی سجدہ. آب رو مل گئی مٹی میں ستمگاروں کی, ایک سجدے نے کمر توڑ دی تلواروں کی. محو سجدہ تھے جو ایک روز رسولوں کے امیر, آ گئے پشت پہ عہدائے جناب شبیر، بولے جبریل کے فرماتا ہے یہ رب قدیر، دو جہاں میں نہیں اس آپ کے سجدے کی نظیر، دو جہاں میں نہیں اس آپ کے سجدے کی نظیر، اب یہ توہین عبادت ہے کہ یہ سر نہ اٹھے، پشت پر دین ہے اے بانی دی سر نہ اٹھے، پشت پر دین ہے اے بانی دی سر نہ اٹھے، شدت پیاس سے لب جلتے ہوں بھنتا ہو جگر، پاس کوئی بھی نہیں بھائی بھتیجا نہ پسر، سر کٹائے ہوئے مقتل میں پڑا ہو لشکر، سامنے آنکھوں کے جلاد لیے ہو خنجر، سجدہ ایسے میں ادا ہوئے جو زیر شمشیر، تب زمانے کو پتا چلتا ہے کیا ہے شبیر، تب زمانے کو پتا چلتا ہے کیا ہے شبیر۔ ہمارے شہر کے ایک غیر مسلم شاعر گزرے، منشی چاند بہاری لال سبا، وہ کہتے ہیں کہ جواب کعبہ بشر نے کئی بنا ڈالے، حدیث گھڑلی صحیفے وسیع بنا ڈالے، نبی کے عہد میں جھوٹے نبی بنا ڈالے، غرض نہ چھوڑا کسی کو سبھی بنا ڈالے، بشر سے مثل شہ مشرقین بن نہ سکا، خدا بنا لیے لیکن حسین بن نہ سکا، خدا بنا لیے لیکن حسین بن نہ سکا۔ صلوات پڑھے محمد علیہ وسلم۔ محمد و عالم۔ تو ہمارے یہاں پر خدا کے نبی کا وہ مقام، اللہ اکبر، ہم تمام عزبتیں اپنے نبی کے لیے، سید الرسولان ہے، سید الانبیاء ہے، صاحب شریعت ہے، اس کی ایک نظر شریعت کو بناتی ہے، اس کا ایک قدم ایک سنت کو بناتا ہے، اس کی زبان دشمنوں نے بھی ان کو امین کہہ کے پکارا، رسول اللہ کو سب کچھ کہہ لیا لیکن جھوٹا نہیں کہا۔ اس زمانے میں کہ جہاں لوگ مال کو دیکھتے دیکھتے کھا جاتے تھے، وہاں پہ تصور امانت داری کو پیش کیا، وہاں پر جہاں پر لوگ زندہ درگور اپنی بیٹیوں کو کر دیتے تھے، وہاں اپنی بیٹی کو فاطمہ ام ابیہا کہا، جہاں پر لوگ عورت کے مقام کو پست کر دیا کرتے تھے، وہاں پر حضرت خدیجہ کے لیے آپ نے بیت الحزن، آپ نے جو ہے عام الحزن بنایا، پورے سال کو اپنے غم کا سال قرار دیا۔ عزیزان گرامی، یہ تمام کی تمام چیزیں، یہ تمام کی تمام عظمتیں دینے والا نبی، جس کا دین وسعتوں والا جامعیت کہتے ہیں، کسی بھی چیز کی ڈیفینیشن جو ہوتی ہے اس میں دو چیزیں بہت زیادہ ملحوظ نظر ہوتی ہیں، جامع افراد ہوتی ہے اور معنی اغیار ہوتی ہے، تمام خوبیاں اس میں شامل ہوتی ہیں اور تمام نقص اس سے باہر ہوتے ہیں، جب تو آپ کہہ سکتے ہیں کہ اس کی تعریف ہے، لیکن نقص کو بیان کر کے تعریف نہیں کی جا سکتی۔ لہذا خدا کا نبی جس دین کو لے کر آیا تھا، وہ جامعت بھرا دین تھا، وہاں پر غیروں کے ساتھ برتاؤ کرنے کا طریقہ اور سلیقہ تھا، جب کفار کو پکڑ لیا گیا، اسیر بنا لیا گیا، تو یہ سمجھ رہے تھے نہ جانے محمد ہم سے کیا کام لے گا، کیا ہمارا قتل کرے گا، کیا سزا دے گا۔ ایک مرتبہ جب پیغمبر اسلام کی خدمت میں لے کر گئے تو لوگ دیکھا کہ ان کے ہاتھ بندھے ہوئے، رسول اللہ نے فرمایا آپ نے ان کے ہاتھ کیوں باندھے ہوئے، کہا یہ بھاگ جائیں گے، کہا کہ ان کو معلوم ہے اگر بھاگ گئے تو ہم ان کا پیچھا نہیں کریں گے، کہا نہیں نہیں ابھی ہمارے اس میں ہیں، اختیار میں ہیں، سب سمجھ رہے تھے نہ جانے کیا سزا ملے گی۔ آپ نے فرمایا کہ تم میں سے پڑھے لکھے کتنے، ان لوگوں نے کہا کہ ہم پڑھے لکھے ہیں سب، کہا جو پانچ مسلمانوں کو پڑھا لکھا بنائے گا میں اس کو آزاد کر دوں گا۔ سزا یعنی جیسا اس کا کام تھا وہی کام رسول اللہ نے لیا، کہ جو لکھنا سکھائے گا۔ تو ہمارے یہاں پہ قدر مانی جاتی ہے، ہم یہاں پر دھتکارتے نہیں ہیں پیغمبر اسلام، واقعاً یہ صرف اور صرف مکتب حسینی ہے جہاں پر لوگوں کو گلے لگایا جاتا ہے۔ شریعت احکامات اپنی جگہ ہیں، اہل بیت سے ہم نے جو سیکھا ہے وہ برائی نفرت سیکھی ہے، برے کی نفرت نہیں سیکھی ہے، یہ بروں سے نفرت نہیں کرتے، یہ برائی سے نفرت کرتے ہیں، یہ بروں سے نفرت نہیں کرتے۔ حسین بن نمیر یہی تو ہے، خیمے سے آ نہیں رہا تھا، امام زین العابدین علیہ السلام کا زمانہ، تمام لوگوں کو اللہم صلی علی محمد وعلی محمد، سب کے سب بھوکے تھے، سب آ گئے کھانے کے لیے، امام نے بلایا سب آ گئے، لیکن امام سمجھے کہ کہا تمہارا ایک ساتھی خیمے میں ہی رہ گیا، کہاں فرزند رسول، وہ آنا نہیں چاہتا، غلام کو بھیجا، غلام گیا تو غلام سے اس نے کہا کہ نہیں میں نہیں آنا چاہتا، پیچھے سے امام کی آواز آئی کہ ہم کھانا لے کر آ گئے، اس نے منہ چھپانا شروع کیا. امام نے فرمایا حسین بن نمیر میں جانتا ہوں تم نے علی اکبر کے نیزہ مارا تھا, لیکن اس وقت ہم تمہارے مہمان تھے, آج تم ہمارے مہمان. جو ہوگا وہ تو خدا کرے گا ہمارے درمیان انصاف, لیکن ہمارے دروازے پر اگر کوئی مانگنے آ جائے تو خالی ہاتھ جانے نہیں دیتے. عزیزان گرامی, فلسفہ کربلا یہی ہے کہ امام حسین علیہ السلام نے یہی تو خطبے میں بیان فرمایا کہ حسین کی دروازے پر مانگے کیے گئے ہر سوال میں حسین نے لبیک ہاں کہی اور اس کو دیا. ایک یہی سوال ایسا تھا جسے حسین نے انکار کر دیا اور اس کے بعد حسین کو اپنے جان کی قیمت ادا کرنی پڑی. امام نے بیعت کے لیے انکار کیا, اس کے علاوہ کبھی بھی حسین علیہ السلام کی زندگی میں کسی چیز کا انکار نہیں نکلا, کسی نے کچھ مانگا اور انہوں نے نہ دیا. تو عزیزان گرامی, دین مبین اسلام وسعتوں سے بھرا ہوا دین تھا, جہاں پر تمام کی تمام خوبیاں پائی جا رہی تھیں, جوگ در جوگ لوگ اس کی صفات کو دیکھ کر آ رہے تھے. لیکن کچھ لوگوں نے اس دین کو حکومت سمجھ لیا اور پیغمبر ختمی مرتبت کے بعد بالکل لوگوں کے ساتھ ویسے ہی ٹریٹ کرنے لگے جیسے ایک حکمران اپنی رعایا کے ساتھ کرتا. ایک نظام بن گیا, لوگوں کی بھرتی ہو رہی تھی اس لیے لوگ آ رہے تھے کہ وہ اسلام قبول کریں, ان کو اسلام میں لاتے ہی فوجوں کی شکل میں ان کو شکل دی جا رہی تھی, فوجی چھاونیاں بنائی جا رہی تھی, ان علاقوں میں اپنی فوجوں کو مسلط کیا جا رہا تھا جہاں پر بڑا مال تھا. عزیزان گرامی, اس وقت بھی اور آج بھی یہ صرف اور صرف کمال اہل بیت کو حاصل ہے کہ یہ جنگل میں بھی لوگوں کا مجمع لگا لیتے. آپ کہیں بھی مزار بنا دو, کہیں بھی کربلا بنا دو, ان کو معلوم ہے کس طرح لوگوں کو بلایا جاتا ہے, کیونکہ انہوں نے تختوں پہ حکومت نہیں کی, انہوں نے دل پہ حکومت کی, انسانوں کے دل پر حکومت کی. میرے شہر میں کربلا ہے, ہر شہر میں ہوتی ہے, لیکن اس کربلا کا ایک خاص انداز ہے. اس کا کتبہ میرے پاس آیا تھا ٹرانسلیشن کے لیے, فارسی میں تھا, اس لیے میں اصل میں اس کو ایک غیر مسلم نے بنایا. اس کتبے میں لکھا تھا کہ وہ جو ہمارے شہر کے جو بادشاہ تھے ان کا جو حساب دار تھا, اس کے یہاں پر اولاد نہیں تھی, ان کے یہاں پر دوسری شادی نہیں ہوتی, اور باپ یہ کہہ کر بھیجتا تھا کہ بیٹا ڈولی جا رہی ہے, اب کھٹولی آئے گی, اب مر کے ہی اس گھر سے آنا ہے. دنیا بھر کا تانا. بہرحال جو مسئلہ ہوا کہ ہمارے جے پور کے راجہ بیمار ہوئے اور لا علاج کر دیے گئے, تو ان کے یہاں جو ہاتھی چلانے والے ہیں انہوں نے کہا اگر ہم آپ کو ایک فارمولہ بتائیں تو آپ عمل کریں, آپ صحیح ہو جائیں گے. بھائی کیا فارمولہ؟ کہا آپ امام حسین کی نظر مان لو. کہا ہمارے حسین بابا کی نظر مان لو. اللہم صلی علی محمد وآل. انہوں نے کہا کہ جو بھی ماننا ہے آپ مان لیں, شفا ہو گئی, علاج ایجاد ہو گیا اور وہ صحیح ہو گئے. تو انہوں نے کہا کہ کیا چاہیے؟ انہوں نے کہا کہ ہمیں امام کی شبیہ کی زری بنانی ہے. آج بھی ہمارے شہر میں سونے چاندی کی دو زریے ہیں جو جے پور کے دربار کی طرف سے اٹھتی ہیں. ایک انہوں نے ان ہاتھی چلانے والوں کو دے دی, اور ایک جو ہے دربار کی طرف سے سرکاری خرچے پہ آج بھی اٹھتی ہے. اور ان دو معجزات کو کرامات الحسین لبنان سے جو کتاب چھپی ہے اس میں میرے نام سے اس کو راوی کے عنوان سے اس کو نقل کیا گیا. میرے پاس اس کی اسناد تھی, اس وجہ سے میں اس کو بیان کیا. تو کہتے ہیں کہ انہوں نے کہا کہ ہم اس کی زری بنائیں گے, لیکن شبی بنانے کے لیے ہمیں اصل کربلا جانا پڑے گا. تو اس زمانے میں جو ہے ایک عملے کو کربلا مولا بھیجا گیا, ان میں غیر مسلم بھی چھپ کے چلا گیا اشتیاق زیارت امام حسین میں. وہاں سے اس نے کہا کہ مجھے یہاں کا کوئی نایاب تحفہ دو جو میرا ملک اس سے فائدہ اٹھائے. تو کسی نے ان کو خاک شفا اصلی دے دی. وہ شخص خاک شفا لے کر آیا, روزے عاشور وہ خون رنگ ہو گئی, وہ گھبرا گیا کہ شاید میں نے اپنا مذہب چھپا کے وہاں گیا تھا اور یہ تو میں نے بڑا برا کیا. اس نے بزرگوں سے کہا تو سادات نے کہا نہیں, یہ خاک شفا کا اعجاز ہے کہ یہ روزے عاشور رنگ بدل لیتی. کیا کیا جائے؟ تو اس خاک شفا کو صحرا میں دفنا دیا گیا اور وہاں پہ لوگوں نے ایک مزار کی شکل میں بنا دی. اب جو یہ حساب دار تھا, اس کی زوجہ کو لوگ تانا دیتے کہ تمہارے اولاد نہیں ہے, اولاد نہیں ہے, اولاد نہیں ہے. ایک دن یہ غصے میں آئی اور خودکشی کی غرض سے ہمارے شہر کی جو جھیل ہے وہاں پہ چلی گئی. اس جھیل کے کنارے ہی زمین پر یہ دفنایا گیا تھا, اس خاک کو دفنایا گیا. جب یہ وہاں پر جھیل میں چھلانگ لگانے کے لیے گئی تو وہاں پہ عورتوں نے دیکھا یہ جنگل میں یہ خاتون کیا کر رہی. گئی اور اس کو بچا لیا, پکڑ لیا. کہا کیا پریشانی ہے تمہیں؟ کہا میرے اولاد نہیں ہے, سب مجھے تانا دیتے. کہا اولاد نہیں ہے تو تم بابا سے مانگو. तो कहा ये तो मेरी जमीन है, इसमें कौन बाबा दफन हो गए, क्योंकि वो जमीन उसी की थी। लिहाजा वो आई, उसने कहा कि ठीक है, अगर वाकई आप साहिब करामत हैं तो मैं आपको 2 महीने का मौका देती हूँ। अगर इस 2 महीने में आपने मेरी गोद को आबाद कर दिया, मुझे खुशखबरी दी, तो फिर आप यहाँ पे मालिक बन के रहेंगे। ये कहकर चली गई। अगले ही महीने उसको पता चला कि वो हमला है, और उसी साल उसके जुड़वा बच्चे हुए, और उसने उस करबला को पक्का बनवाया, और वहाँ पे नहर बनी हुई थी एक, तो हम समझते थे कि ये वाटर ड्रेन के लिए बना हुआ है, लेकिन उसमें कोई बाहर जाने का कोई रास्ता ही नहीं था। मैंने कहा पानी के लिए तो नहीं है, चारों तरफ रोजे के बन रही है। तब मैंने उसकी हिस्ट्री मालूम की, तो कहा कि उसने यहाँ पर 300 भैंसें भी बांधी थी, रखी थी, कि इससे जो दूध निकलेगा वो जनाब अली असगर के नाम पर मुफ्त में बांटा जाएगा। अल्लाहुम्मा सल्ली अला मुहम्मद व आल मुहम्मद। यानी वो नहर आज भी करबला के वहाँ मिली है, और खुदा हम सबको असल करबला की ज्यारत बार बार हमें नसीब फरमाए। यकीन जाना इनको मालूम है कि किस तरह से लोगों को बुलाया जाता है, किस तरह से लोगों को बुलाया जाता है, इनको मालूम है। और वो पूरी ज़मीन इमाम हुसैन अलैहिस्सलाम के नाम से वक्फ है। हमारे शहर के मुसलमानों ने एक तरफ बीबी फातिमा कॉलोनी बनाई है, एक तरफ हज़रत अली कॉलोनी बनाई। लिहाजा उनका भी बहुत बहुत शुक्रिया कि हुसैन कि ज़मीन पर अली फ़ातिमा के नाम से कॉलोनी बनी, और सब चाहने वाले आशिकान अहले बैत वहाँ पर रहते हैं। ज़ाने ग्रामी इनको मालूम है कि किससे किस तरह का सलूक किया जाता है, किस तरह से इनके साथ बर्ताव किया जाता है। ये तमाम की तमाम चीज़ें मौजूद हैं, क्योंकि इनको मालूम है कि किस तरह से किसी का दिल जीता जाता है। मैंने एक मजलिस में बयान किया था कि इमाम हसन मुस्तफ़ा अलैहिस्सलाम का ज़माना था। अल्लाहुम्मा सल्ली अला मुहम्मद व आल मुहम्मद। इमाम का ज़माना था, एक जोहरी था जो हीरा तराशा करता था, हीरे तराशता था, लेकिन अहले बैत का मानने वाला नहीं था, बीवी अहले बैत के मानने वाली। तो हीरा तराशते तराशते उसके 2 टुकड़े हो गए, इसने सर पकड़ लिया। बीवी ने कहा क्या बात, कहा कि मैं तो तबाह और बर्बाद हो गया, इसके तराशने की बड़ी अच्छी कीमत मिलने वाली थी, ये तो टूट के 2 टुकड़े बन गया, अब इसकी कीमत अदा करने में मेरा घर बिक जाएगा और हम बिल्कुल तबाह और बर्बाद हो जाएंगे। तो जाने का इतना ज़्यादा नहीं सोचो, फर्जंद रसूल अभी हमारे दरमियान हैं, जाओ इमाम से अपनी मुश्किल बयान करो, वो हल कर देंगे। कह लगा ये लाखों का मामला है, ये कोई फर्जंद रसूल का नहीं है कि किसी का पेट भर दिया और काम हो गया। उसने कहा कि आप जाइए तो सर इमाम के पास। इमाम की खिदमत में पहुँचा क्योंकि मजबूर था, तो पहुँचा तो इमाम के पास लोग आ रहे थे, मिल रहे थे। इमाम हसन मुस्तफ़ा अलैहिस्सलाम का दस्तरखान आपको मारूफ है, आ रहे हैं लोग, खा रहे हैं, सब काम चल रहा है। इमाम इसकी तरफ मुस्करा मुस्करा के देख रहे हैं, लेकिन इसकी हिम्मत नहीं हो रही कि लोगों के सामने बताऊंगा तो जो कल होने वाला है वो आज हो जाएगा, जो इत्तला कल मिलेगी वो आज मिल जाएगी, मेरे तो आज ही परेशानी हो जाएगी। तो ये परेशान हो गया कि लोगों के सामने मैं कह नहीं सकता, और ये मुझसे पूछ नहीं रहे ना बुला रहे, और बस मुस्कुरा रहे दूर बैठे बैठे। तो मैं जाने लगा तो कहने लगे जा रहे हो, कहा जी हाँ मैं जा रहा हूँ। तो कहा जाओ तुम्हें सुबह खुशखबरी मिलेगी। कहा कि क्या खुशखबरी मिलेगी, अभी तो कोई बात ही नहीं हुई है। वापस आए, बीवी से ने पूछा क्या बात है, क्या कहा मेरे मौला ने। कहा कि हसन इब्ने अली ने तो मुझसे कहा कि तुम्हें खुशखबरी मिलेगी, लेकिन ना मुझसे गुफ्तगू की, मेरी तरफ मुस्कुरा रहे थे, मेरे को अच्छा नहीं लगा, मैं उठ के आ गया। बीवी ने लाके एक चादर दे दी, कहा आप परेशान नहीं हो, इत्मीनान की चादर ओढ़ के सो जाओ, अगर फर्जंदे रसूल ने कहा है खुशखबरी मिलेगी तो मिलेगी। उसने कहा कि कैसी बातें करती हो, खुशखबरी कहाँ, मेरे तो बदनसीबे के दिन आ गए। ये रात भर करवटे बदलता रहा, बीवी इत्मीनान की चादर ओढ़ के सो गई। ऐज़ाने गिरामी क्या वजह है कि हम इन तमाम गमों के बाद इत्मीनान की चादर ओढ़े हुए। हमें पूरा यकीन है कि हमारे आमाल की रखवाली करने वाले हमारे इमाम हैं, रोज़े महशर हमारी शिफात करने वाले इमाम हैं। बस हम अपने आप को इतना बना दें, कहते ना कि जैसे आपको ट्रेन ले तो जाएगी यहाँ से दूसरे शहर, लेकिन रेलवे स्टेशन तक तो जाना पड़ेगा, इन तक जाना पड़ेगा, थोड़ा सा इन तक जाना पड़ेगा, ये ले जाएंगे हमें, पहुंचा देंगे मंजिल पे, लेकिन इनके पास जाने के आदाब हैं। लिहाजा बीवी तो सो गई, वो रात भर करवटे बदलता रहा। सुबह सुबह देखा दकुल बाप हुआ, नॉक किया किसी ने जोर जोर से, कहा कौन। कहा मैं उस अमीर का गुलाम हूं जिस जो हीरा देकर गया था उसके सिलसिले में आया हूं। तो उसने कहा बोलो क्या बात है। कहा कि मैं रात को ही आना था, मुझे एक पैगाम लेके لیکن میری آنکھ لگ گئی اور میں نہیں آ سکا, اور میں اس لیے جلدی آیا ہوں کہ میرا آقا مجھ سے پوچھے گا کہ رات کا پیغام پہنچایا نہیں. بولا کیا پیغام ہے؟ کہا میرے آقا نے رات کو دوسری شادی کر لی ہے, ان کی بیویوں کے درمیان جھگڑا ہو جائے گا اگر ایک ہیرا ہوا تو. ہم مولا وہ میرا آقا چاہتا ہے کہ اس کے دو ٹکڑے کر دو تاکہ دونوں کو میں دے دوں. صلوات پڑھے محمد و آل محمد. یہاں تو دو بیویوں کا قصہ بھی سننے کو تیار نہیں ہوتے. کہتے ہیں کہ میرے آقا نے دوسری شادی کر لی ہے, وہ چاہتے ہیں کہ دونوں کے ساتھ انصاف کریں, لہٰذا کوئی اگر ہنر ہے آپ کے پاس اس کے دو ٹکڑے ہو جائیں تو. میرا آقا نے کہا ہے اس کی زیادہ اجرت دوں گا. اس نے کہا ٹھیک ہے, تمہارا کام کل ہو جائے. عزیزان گرامی, اس نے اس ہیرے کے ٹکڑوں کو لیا اور فرزند رسول کے قدموں میں گر گیا. آخر کہا کہ امام میں نے پہچاننے میں بھول ہو گئی, مجھ سے غلطی ہو گئی. کل میں اپنی مال دنیا کے لیے آپ کے پاس آیا تھا, آج میں آخرت کے اطمینان کے لیے آپ کے قدموں میں آیا ہوں. عزیزان گرامی, ان کے یہاں پر کوئی کنجوسی نہیں ہے, ان کے یہاں پر بخل نہیں ہے, ان کے یہاں اپنا پرایا نہیں ہے. خود جب معاویہ مدینہ آیا اور امام حسن مصطفیٰ علیہ السلام, اللہم صلی علی محمد و آل محمد, سے ملاقات کے لیے اور یہ بتانے کے لیے کہ دیکھو یہ سب کچھ نہیں ہے, کہتا فرزند رسول آپ تو غیب کا دعویٰ کرتے ہیں, ذرا بتائیں گے کہ اس درخت خرما پہ کتنے خرما ہیں؟ لیکن مدینے کے لوگوں کو نہیں معلوم تھا کہ یہ سچ ہو سکتا ہے, لیکن معاویہ کو معلوم تھا. لیکن اس نے پوری چال چلی تھی, اس شمار کرنے والے سے کہا تھا تو سب سے پہلا کام یہ کرنا کہ ایک خرما کھا جانا, ایک خرمے کو کھا لینا پہلے, پھر اس کے بعد گننا شروع کرنا, تاکہ جو بھی فرزند رسول بتائیں گے بہرحال اس میں کمی ہو جائے گی اور ان کی بات ضائع جائے گی. امام سے پوچھا کہ اس درخت خرما پہ کتنے خرمے لگے ہوئے ہیں؟ امام نے فرمایا 3600 کچھ خرمے تھے, امام نے بتایا. اس کے بعد شمارش کی گئی تو یہ خرما کم تھا, تو لوگوں سے کہنے کہ دیکھا, یعنی جو یہ کہتے ہیں ضروری نہیں ہے وہ سچ ہو. تو امام نے فرمایا اس شخص سے کہ اگر ہم چاہیں تو اس کے حلق سے وہ خرما واپس نکال لیں جو اس نے کھایا ہے, اور وہ ہم کر کے دکھائیں. اس کے پیٹ میں درد ہوا اور اس کو قے ہوئی اور وہ خرما باہر نکلا. امام نے فرمایا کہ دیکھو, جس چیز کے لیے تم معاویہ کے پاس گئے ہو وہ تو یہ تمہیں دے سکتا ہے, لیکن حقیقت میں جو چاہتے ہو وہ تمہیں یہ نہیں دے سکتا. اس نے کہا کیا مطلب؟ کہا تم اولاد کے لیے تڑپ رہے ہو نا, اس کے اولاد نہیں تھی, دنیا تو بہت لے لی تھی اس نے لیکن اولاد نہیں تھی, وہ چاہتا تھا کہ سب کچھ بیکار ہے, میرے اولاد نہیں, میری نسل بریدہ ہے. امام نے فرمایا وہ ہم تمہیں دے سکتے, لیکن جب تک اس خرمے کے آثار تمہارے جسم میں رہیں گے یہ نیکی تم تک نہیں پہنچے گی. قدموں میں گر گیا امام کے, فرزند رسول مجھ سے غلطی ہو گئی, اور اس نے اقرار کیا کہ میں وہ ہوں کہ جسے سکھایا گیا تھا کہ پہلے کھا لینا. تو عزیزان گرامی, یہاں پہ بخل نہیں ہے, ان کے یہاں پر ایثار ہے, جذبہ ہے, قربانی ہے, یہ تمام کے تمام چیزیں. امام حسین علیہ السلام نے اللہم صلی علی محمد وعلی محمد, جو قرآن, جو اسلام کی بگڑی ہوئی تصویر کو صحیح کیا ہے, امام نے تو ہم تک اس کو, چھٹے امام نے تو ہم تک اس کو پہنچایا ہے. اور اس کے پہنچانے کا لوگ کہتے ہیں کہ صاحب چھٹے امام تک کا کیوں انتظار, جب امام حسین بچا گئے تھے اس دین کو. عزیزان گرامی, ان کے یہاں پہ ہر چیز کا انتظام ہے. لوگ پہلے ہی امام حسن اور امام حسین علیہ السلام کے بارے میں آگے پیچھے باتیں کرتے ہیں کہ صاحب وہ خاموش ہو گئے, یہ اٹھ گئے, انہوں نے سلو کر لی, انہوں نے یہ کر لیا, کرتے ہی نہیں باتیں, اور کمبخت وہ زیادہ کرتے ہیں کہ جو ان کو امام بھی کہہ رہے ہیں. دوسرے غیر مسلموں کو تو اتنا معلوم بھی نہیں ہے, نہ وہ اس مسئلے میں پڑھتے ہیں, وہ تو سب کو ہی بابا کہتے ہیں, مسئلہ چلتا ہے. یہ تو امت مسلمہ پہ مصیبت آئی ہے کہ وہ نہ جانے کیا ان کو رسول کے نوازوں کے مقابلے میں دوسرے لوگ کیوں پسند ہیں. میری درخواست ہے اپنے بھائیوں سے کہ خدا را اس خدا کے رسول کا واسطہ, کتنا اچھا ہوگا کہ پوری دنیا جو ہے نواسۂ رسول کا غم منائے, کتنا اچھا ہے کہ ہم سب غم حسین منائیں اور خدا کے رسول کو ان کی خراج عقیدت پیش کریں, ان کا پرسہ پیش کریں, بجائے اس کے کہ یہ ایسا ہے اور وہ ویسا ہے. ایسا کچھ نہیں ہے, خدا کا رسول جانتا ہے, वो कह गया हुसैन मिन्नी व अना मिनल हुसैन, उसके बाद तो बात ही खत्म है। इन्नल हुसैन सफीनतुन निजात, इन्नल हुसैन मिसबाहुल हुदा, वो सफीनतुन निजात अगर भटके हुए हो तो हिदायत का चिराग है, और अगर दुनिया में गर्क हो रहे हो तो उससे निजात दिलाने का वसीला सिर्फ हुसैन। लिहाजा इमाम हुसैन अलैहिस्सलाम, तो इमाम हुसैन अलैहिस्सलाम ने इस्लाम की बिगड़ी हुई शक्ल को, तो सबसे पहले जो चीज पेश की गई इस्लाम में वो खौफ और हिरास। उम्मत मुस्लिमा को इतना रोब और दबदबे में रखा गया, इतना रोब और दबदबे में रखा गया कि उम्मत मुस्लिमा ने बोलना बंद कर दिया। चश्मपोशी, आंखें फेरना बहुत आम सी बात हो गई। बहुत ज्यादा दिन नहीं गुजरे थे रसूल अल्लाह को इस दुनिया से गए हुए, तालीमात दुनिया में थी, वापस लेके नहीं चले गए थे अपने साथ, कुरान हमारे दरमियान छोड़ के गए थे, आये मवद्दत, आये तथीर, आये मुबायला, सब कुछ मौजूद था। लेकिन उसके बावजूद भी जब भी ज़हरा मर्ज़िया ने दरवाजा खटखटाया और मदीने की औरतों से कहा कि अपने मर्दों को समझाओ, मेरे अली का हक छीन लिया गया, हसनैन की गवाही को टुकरा दिया गया, कहा ज़हरा सही कह रही हो लेकिन हालात इजाजत नहीं देते। हालात की इजाजत ने, नामुसाइदगी ने ज़हरा के घर को उजाड़ा है, रसूल के चमन को उजाड़ा है, मुसलमान रोजे कयामत इसका जवाब देगा। सलावात पढ़े मोहम्मद वाले, लिहाजा उस वक्त जो सबसे बड़ी चीज पैदा की गई थी वो खौफ और हिरास था। लोग डरते थे एक दूसरे से कि ना जाने कौन मेरी जासूसी कर दे, कोई सजा तो होगी, इसी वजह से तो डरते थे, इसी वजह से लोग डरते थे, खौफ ज्यादा थे। मदीने में हज में लोग आ रहे थे लेकिन एक दूसरे से बातें नहीं करते थे, तिजारत करते थे, दुनिया में घूमते थे, लेकिन कोई किसी का पैगाम, अबू ज़र गफ्फारी जैसे सच्चे इंसान को निकाल दिया गया लेकिन सबकी जबानों पर ताले, अली के हक को छीन लिया गया सबकी जबानों पर ताले। कोई बहुत ज्यादा दिन नहीं गुजरे थे इस बात को, लेकिन आखिर क्या था इसका मतलब, था खौफ और हिरास। उस मिल्लत को खौफ और हिरास के अलावा कुछ नहीं मिला। उसके बाद जब खौफ और हिरास हो जाता है, जब इंसान को पता चल जाता है कि मेरी जॉब चली जाएगी, तो वो माल को बचाना शुरू कर देता है, उसके बर्ताव में तब्दीली आ जाती है। बच्चों से फालतू खर्च के लिए या हर बात को जो पूरा करता था, तो लोगों ने अपने नानो नफ़े को उस हुकूमत से वाबस्ता कर लिया था, अल्लाह की ज़ात पर तवक्कुल लोगों का ख़त्म हो गया था। ये सब ईमान की निशानियां हैं, अल्लाह पर एतमाद, अल्लाह पर तवक्कुल, ये सब ईमान की निशानियां, ये ख़त्म हो गई थी। उसके बाद राह खुदा में जिहाद, राह खुदा में निफाक, हमला तो याद रहता था कि हमला करना है, लेकिन जिहाद के माना तक नहीं पहुँच रहे थे कि जिहाद कहते किसे, जिहाद कहते किसे ये नहीं समझ पा रहे थे। तंग नजरी हो गई थी, वो जामे फैला हुआ दीन सिमट गया था कुछ कबीलों के कानून में, जो तंग नजरी आज भी देखी जाती है, ये करोगे तो निकाय टूट जाएगा, ये करोगे तो ईमान ही खत्म हो जाएगा, ये देख लिया तो हाथ जलाना पड़ेगा, ये कर लिया तो वो हो जाएगा। यानी दीन को इतना तंग नजर बना दिया गया कि इंसान जो है असल दीन को भूल गया। एक देहात में एक डॉक्टर साहब गए, देखा पूरे देहात वालों को खुजली हो रही, उन्होंने कहा इलाज कराओ तुम बीमारों का, आप ही बीमार हो जो आपके नहीं। यह माहौल बना दिया गया था, झूठे सिद्दीक़े अकबर बन गए थे, जुल्म करने वाले जो है अदालत ख्वाह बन गए थे, काजी बन गए थे। इतना अजीब व गरीब आप खुद देख रहे हैं। आज के ज़माने को कुछ बताने की ज़रूरत ही नहीं, मीडिया ने सब कुछ बता दिया, मीडिया ने सब कुछ बता दिया कि कौन क्या कर रहा है। आज खुल गई कि बनी उमैया की हुकूमत किस तरह की होगी, जो किताबों में पढ़ी जाती थी अब वो टीवी के सफ़े पे देखी जा रही। इमाम हुसैन अलैहिस्सलाम से बेयत का जब दौर था, तो उस दौर में यजीद का ये फरमान था कि जिससे भी बेयत लो उसकी गर्दन पे तलवार रख दो पहले। और वो आम लोगों के पास बेयत के लिए नहीं जाते थे लोग, वो कबीलों के सरदार के पास जाते थे कि जिसको ये खौफ होता था मैं मर गया तो इस दौलत का क्या होगा, जिसके पास एक अच्छी जिंदगी थी उसको पकड़ते थे जाके, जो बेचारा भूख से मर रहा उसको नहीं पकड़ते थे। और उस कबीले के सरदार का मतलब होता था पूरा कबीला वही करेगा, क्योंकि कुरान ने सारी सारी बातें की, अल्हाकुम अत्तकासुर हत्ता ज़ुरतुमुल मकाबिर, यहाँ तक के अपनी अना दिखाने के लिए वो कहते थे मैं उस कबीले का हूँ जिसमें 10,000 तो कब्रें हैं खाली, हत्ता ज़ुरतुमुल मकाबिर, यहाँ तक कि वो कब्रों को भी गिनते थे, कहते थे भाई किस कबीले को कहा मैं उस कबीले का हूँ जिसमें 10,000 कब्रें हैं और 20,000 जिंदा हैं, यानी कब्रों को भी गिनते थे। कुरान में सारी बातें वाज़े तौर पर, लेकिन दीन मुबीन इस्लाम के लिए सबकी ज़बान पर ताला लग गया था। तो यजीद ने तलवार गर्दन पर रखी जाती थी, कहा कि बैत या जान। अजीज़ान गिरामी, लोग बैत को प्रेफर करते थे जान को नहीं, कहते नहीं बैत सही। और फिर उसके बाद कहते थे देखो हमने तो अकलमंदी का सबूत दिया, बच गए, नवासे रसूल ना जाने क्यों टकरा रहे हैं। उनको ये समझ लिया था कि दुनिया ही सब कुछ। अजीज़ान गिरामी, ऐसे माहौल में अगर हुसैन इब्ने अली को 72 मिले तो समझो 72 इकलीम मिल गई, 72 दुनियाएं मिल गई थी कि जहां जिस दौर में ये कहा जा रहा था। बस गलती उससे यही हो गई कि उसने जो है सबसे एक एक करके नहीं, वरना उसको सबका जवाब यही मिलता। हुसैन इब्ने अली ने सबसे पहले खौफ खत्म किया इस उम्मत का। जो लोग कहते हैं हुसैन ने क्या दिया है, आप तारीख पढ़ के देखें, पता चलेगा कि करबला के बाद कोई खामोश नहीं बैठा, करबला के बाद कितने इनकलाब आए, ऐसे ऐसे कबीलों के इनकलाब आए कि जिस कबीले में 10-15 लोग थे वो तलवारें लेके निकल गए कि बनी उमैया क्या समझा है तूने, नवासे रसूल को कत्ल कर दिया। फर्क इतना है कि बाद में उठे। लेकिन इमाम के लहू की गर्मी आज तक जोश देती आई है और सुबह कयामत तक जोश देती रहेगी। इमाम ने जो सबसे बड़ा कारनामा अंजाम दिया वो खौफ खत्म किया, और खौफ को ख़त्म करने के लिए हुसैन के एक छोटे भतीजे ने पूरी दुनिया को बता दिया। इमाम ने पूछा जनाब कासिम से, कासिम मौत कैसी है, अहला मिनल असल यार यबना रसूलिल्लाह, शहद से ज़्यादा मीठी है अगर आपके साथ है तो। क्या वजह है कि हर मरने वाले को मालूम था कि अगर थोड़ी देर बाद तो मर जाएंगे, लेकिन इमाम से मरने की इजाज़त मांग रहा था। इमाम ने ये रास्ता और हमें बताया कि देखो अगर हमारे बगैर मरोगे, हमारे इजाज़त के बगैर मरोगे तो वो मौत भी हराम है, लिहाजा हमारी इजाज़त में जो मौतें आएंगी वो शहादत का दर्जा देंगी। लिहाजा इमाम हुसैन अलैहिस्सलाम ने खौफ व हिरास को ख़त्म किया, तंग नज़री को ख़त्म किया, फ़ुकदान ईसार को ख़त्म किया। जो ईसार की कमी थी, ईसार है क्या, ईसार सखावत की आला तरीन किस्म का नाम है। सखावत है तो बांट रहे हैं, अगर नहीं है तो कहाँ से बांटेंगे। लेकिन ईसार उस सखावत को कहते हैं कि अपनी ज़रूरत के होते हुए दूसरे की ज़रूरत का को नज़र में लाना और उसकी मदद करना, ज़बान से नहीं प्रैक्टिकली मदद करना। ये वो घराना है कि जहाँ पर रोज़ा है, रोज़े के बाद हर शख्स को अफ्तार चाहिए, पूरा घराना रोजे से है। एकदम एक दिन यतीम आता है, एक दिन मिस्कीन आता है, एकदम असीर आता है, क्या तरबियत है इस घर की। अली मुर्तज़ा ने अपनी रोटी बढ़ाई तो फातिमा ने कहा कि अली मैं कैसे खा लूँगी। फातिमा ने भी अपनी, वरना माएँ कहती कि ठीक है बेटा मैं तुम्हारे लिए अपनी रोटी रख देती, ठीक है सखावत है, घर से एक रोटी चली गई। अली मुर्तज़ा ने अपनी दी, फातिमा जहरा ने अपनी दी, हसनैन ने अपनी दी, फिजा ने अपनी दे दी। हल अता में फिजा तेरा नाम आया, हल अता वालों में फिजा तेरा नाम आया है। इस्लाम में, कुरान में जो चीज़ें बयान की गई हैं वो खाने के लिए नहीं, खिलाने वालों की बातें बयान की गई। खाते तो बहुत से लोग हैं, खिलाने वालों का जिक्र कुरान ने किया है, और इस अंदाज में किया है कि ये वो हैं कि जिनके यहाँ पर यतीम आए तो मायूस नहीं जाता, मिस्कीन आए तो मायूस नहीं जाता, असीर आए तो मायूस नहीं जाता। अज़ीज़ाने ग्रामी, असीरी का मतलब जो है जेल में जाना ही नहीं है, कैद हो जाना नहीं है। हम भी अपने नफ्स के असीर हैं, अगर अहले बैत से मदद मांगे तो खालियात नहीं लौटाएंगे, हमें अपने नफ्स की कैद से आज़ाद कर दें। अगर हमारी कोई ज़रूरत है, अगर हमारी कोई परेशानी है, क्योंकि इनके साथ मिलना पड़ेगा, इनकी मारिफत को हासिल करना पड़ेगा, लिहाजा इन्होंने दिया और सब कुछ दिया, ये वो हुसैन है कि जो बचपन से जिसको देने की आदत है। ऐज़ाने ग्रामी, ईसार उस कुर्बानी को कहते हैं कि जो कुर्बानी का और सखावत का आखिरी दर्जा है और उसमें इंसान दूसरे की ज़रूरतों का ख्याल रखता है अपनी ज़रूरतों को छुपा के। लेकिन उसमें भी कुछ कंडीशनें होती हैं, कभी इंसान अपने माल का ईसार करता है, कभी अपनी जगह का ईसार करता है, कभी अपनी प्रॉपर्टी का ईसार करता है, लेकिन कभी कभी जान का ईसार करता है। ऐज़ाने ग्रामी, अपनी जान का ईसार भी इंसान के लिए आसान है, लेकिन अपनी औलाद की जान का ईसार हर किसी के बस की बात नहीं, हर किसी के बात बस की बात नहीं। यह जज्बा ईसार इस खानदान की मीरास है। चाहे हजरत खदीजा को देख लो कि जिसने इतना ढेर लगाया कि खुदा का रसूल उस तरफ छुप गया दौलत से, अरे कहा कि अय मोहम्मद अरबी, अय रसूल खुदा, घबराना नहीं, ये तमाम जखीरे आपके लिए। लेकिन जब ये खातून इस दुनिया से गई तो अपने माल से कफन के पैसे नहीं थे। इससे ज्यादा ईसार की कोई मिसाल यहां मिलेगी? खुद रिसालत मुआब ने अपने तमाम की तमाम चीजें ईसार कर दी। अली मुर्तजा ने अपने घर में हमेशा हर चीज को ईसार में रखा। बाग फिदक इसलिए रसूल अल्लाह ने फातिमा को दिया कि इनके घर पे आने वाले खाली हाथ ना जाएं, हालांकि वो भी उम्मत के लिए ही दिया, इसीलिए दिया था उम्मत का पेट भरता रहे और उन पर एहसान भी ना जताया जाए, लेकिन वो भी छीन लिया गया। अली मुर्तजा के हक को मार दिया गया। कुछ देना तो दूर की बात है, जहरा मर्जिया एक दिन अली को पकड़ के बैठ गई, अबुल हसन यहां बैठिए, मुझे एक सवाल है आपसे, मैं देख रही हूं कि आप कई दिनों से मुझसे नजरें चुरा रहे हैं। कहा फातिमा क्या बात है? कहा मैंने ये बात सुनी है कि लोग आपको सलाम नहीं करते, आपको सलाम नहीं करते। बहुत सी बातें थी जो अली मुर्तजा जिक्र नहीं करते थे। कहा अली इस मदीने में लोग आपको सलाम नहीं करते। कहा जहरा अगर यहां तक बात होती तो मैं बयान कर देता, इससे कहीं ज्यादा बात पहुंच गई है। जहरा मर्जिया ने पूछा क्या बात पहुंच गई? कहा अब अली सलाम करता है, लोग जवाब नहीं देते। ऐज़ाने गिरामी, इस दुनिया को आग लगा दी जाए तो कम है जो अहले बैत के साथ इन्होंने किया है। लेकिन इस अली ने तमाम चीजों को भुलाकर बारगाह रब्बुल इज्जत में जो दुआ मांगी, मेरे माबूद मुझे वो औलाद अता कर के जो नवासे रसूल की मदद करे, मेरे माबूद मुझे वो औलाद चाहिए जो अली के लिए जीनत बन जाए। खुदा ने अली मुर्तजा की बात को सुना और ज़ैनब उलिया मकाम जैसी बेटी दी। ज़ैनब उलिया मकाम का जज्बा ईसार देखकर दुनिया अंगुष्ट बदंदा है। ज़ैनब उलिया मकाम ने अपने भाई, अपने इमाम की मोहब्बत में, अपने अक्द की शर्त में ये बात लिखवाई कि अब्दुल्ला मेरी शर्त यह है, निकाह की शर्त यह है कि जहां हुसैन रहेगा मैं वहां रहूंगी। जनाब अब्दुल्ला ने कहा बिनते आम जैसा आप चाहती हैं वही होगा। ज़ैनब उलिया मकाम का की शर्त इज़दिवाज हुसैन के साथ सफर हो गई। अब्दुल्ला ने कहा मैं भी चलूंगा। लेकिन अजीजान गिरामी, जब हुसैन ने इस मदीने को खैराबाद कहना शुरू किया, तारीख लिखती है कि जब हाकिम मदीना ने इमाम हुसैन अलैहिस्सलाम को बुलाया तो ज़ैनब ने ओनो मोहम्मद को तैयार कर दिया, मेरे लाडलो मामू के साथ साथ जाना, कितना भरोसा है ज़ैनब औलिया मुकाम को अपने बच्चों पर। जनाब अब्बास को बुलाकर कहा कि भैया अब्बास, ऐसा ना हो कि हुसैन अकेले में दरबार में चले जाए, बनी हाशिम के दरमियान हुसैन को ज़ैनब औलिया मुकाम ने, और जब तक इमाम आली मुकाम नहीं आ गए उस वक्त तक ज़ैनब पुश्ते दरवाज़ा खड़ी रही। जज़ाकुम रब्बुकुम खैरल जज़ा, खुदा आपको किसी गम में ना रुलाए, ज़ैनब का इशार देखिए, अपने दोनों लालों को तैयार करके भेज दिया कि खबरदार मामू का साथ ना छोड़ना, हुसैन तन्हा नजर ना आ जाए, ये हुसैन को तन्हा ना समझ ले,
اس شیر دل خاتون نے اپنے دونوں شیروں کو بھیج دیا، لیکن حسین نے دربار میں لے جانے سے منع کر دیا، کہا کہ عباس اگر میں جاؤں گا تو شاید اس کی بات پوری نہیں ہو پائے۔ کہا آقا ہمیں ڈر ہے، آپ کی حفاظت کی ذمہ داری ہمارے اوپر ہے۔ کہا کہ ہاں عباس، اگر میں ذرہ برابر بھی کوئی خطرہ محسوس کروں گا تو میری آواز بلند کر دوں گا۔ اور یہی وجہ ہے کہ امام حسین علیہ السلام کو جب مروان نے کہا کہ ولید حسین کو جانے نہ دے، پھر یہ ہاتھ نہیں آئیں گے، ایک مرتبہ امام نے اپنی آواز کو بلند کیا، دیکھتے ہی دیکھتے 18 بنی ہاشم نے حسین کو اپنے گھیرے میں لے لیا۔ 18 بنی ہاشم نے، اور کسی کی مجال نہیں کہ حسین سے کوئی گفتگو کرے، مت کلامی کرے۔ میں کہوں گا مولا یہ مدینہ ہے، اعزان گرامی زینب ایثار کی بنیاد پر اپنے بچوں کو لے کر حسین کے ساتھ کربلا آ گئی۔ کہہ رہی تھی یہ زینب اون سے محمد سے، تم فدائے اکبر ہو، میں نے نظر مانی ہے، میرے لالو کل میدان شہادت سجے گا میرے دل کے ٹکڑوں، کل بتا دینا کہ تم علی کے نواسے ہو، کسی کو پوچھنے کی ضرورت نہ پڑے، تمہاری جنگ سے وہ احساس کر لیں کہ عبداللہ کے بیٹے ہو، تمہیں دیکھ کر پتا چلے کہ جعفر تیار کے پوتے ہو، میرے لاڈلو کل بازار شہادت سجے گا، ایسا نہ ہو زہرا کا لال پکارے اور کوئی نہ آئے، اپنے ماموں پہ قربان ہو جانا، دونوں بچے بتاتے مادر گرامی، میں اس طرح حملہ کروں گا، میں اس طرح حملہ کروں گا۔ عزیزو رات بھر یہی خیموں میں تیاریاں چلتی رہی، امام حسین علیہ السلام نے علی اکبر سے کہا، علی اکبر صبح نماز فجر کی اذان دو۔ جناب علی اکبر نے اذان دی، امام نے نماز پڑھانا شروع کی، فوج نے حملہ کیا، تاریخ لکھتی ہے 32 سے 35 امام کے جانثار امام کے اوپر شہید ہو گئے۔ کچھ لوگوں نے کہا کہ دیکھو امام نماز پڑھنا چاہتے ہیں، امام کے آگے کھڑے ہو گئے، اور جب تک امام کی نماز پوری نہ ہو گئی اپنے سینوں کو سپر بنا کر کھڑے رہے، تیر سینوں پر لیتے رہے۔ ایک مرتبہ بازار شہادت تیار ہوا، ایک کے بعد ایک جانثار انصار نے اپنی قربانیاں دی۔ ایک مرتبہ زینب بے چینی سے بار بار دیکھ رہی ہیں، اب عزا کی باری آئی، چونکہ انصار نے کہہ دیا تھا آقا ہمارے ہوتے ہوئے آپ کا بنی ہاشم کا خون نہیں بہنے دیں گے، لہٰذا تمام جب انصار شہید ہو گئے امام کے عزا کی باری آئی تو عزا میں تاریخ لکھتی ہے سب سے پہلے زینب اولیاء مقام پہنچی، اے میرے ما جائے میری یہ نشانیاں قبول کر لے، میرا سلام ہو تیری شان و عظمت کو اے زینب اولیاء مقام، ارے اپنے بیٹوں کو رن میں بھیجنے کے لیے لائی۔ امام حسین علیہ السلام نے زینب کے لاڈلوں کو سینے سے لگا لیا، اے میرے لاڈلو، اے میری بہن کی نشانیوں، اے زینب کے فرزندوں، میں نہیں چاہتا کہ تم میدان قتال میں جاؤ۔ کہا ماموں ہماری ماں ہمارا دودھ نہیں بخشے گی اگر آپ نے ہمیں جنگ کے لیے اجازت نہیں دی۔ زینب اولیاء مقام نے کہا بھیا، ارے مجھے اپنی ماں کے سامنے سرخ روح ہونا ہے، میں بھی چاہتی ہوں کہ اس کربلا میں اپنے بچوں کو آپ پر نثار کروں، ایسا نہ ہو کہ جب فہرست جانثار تیار ہو تو زہرم محروم ہو جائے۔ اپنے دونوں بچوں کو حسین کے حوالے کیا، امام نے دونوں بچوں کو گھوڑوں پہ سوار کیا، اس کے بعد دونوں بھائی میدان قتال میں آئے۔ تاریخ لکھتی ہے کہ ان کا کوئی مقابلہ نہیں کر پا رہا تھا، فوجیں جو ہیں ٹکرا رہی تھی، پیچھے ہٹتی جا رہی تھی۔ ایک مرتبہ عمر سعد نے کہا دیکھو یہ جعفر تیار کے پوتے ہیں، یہ عبداللہ شجاع اور غازی کے بیٹے ہیں، یہ حسین کے بھانجے ہیں، ان کا رج سن کر تمہیں نہیں پتا یہ بنی ہاشم کے شیر ہیں، ارے ان کو اگر تم ایک ایک مقابلہ کرو گے تو یہ پوری فوج کا تم خاتمہ کر دیں گے، لہٰذا ان کو گھیر لو۔ ایک مرتبہ بکھری ہوئی فوج نے حملہ ایک ساتھ کیا، دونوں بھائی جدا ہو گئے، ایک بھائی کو دوسرا بھائی بچاتا جاتا ہے، حملہ ہوتا جاتا ہے، اسی اثنا میں محمد گر جاتے ہیں، آواز دی آن، ارے ماں سے کہنا کہ آپ کا بیٹا پیاسا اس دنیا سے گیا ہے۔ تاریخ لکھتی ہے آواز دی آن نے آواز دیا، مامو ادرکنی، یا خالہ ادرکنی،
हुसैन दौड़े, अबल फजल अब्बास आगे बढ़े, अली अकबर आगे बढ़े, देखा मोहम्मद शहीद हो चुके हैं, ऑन के जिस्म में अभी रमक जा बाकी है। इस जख्मी भांजे को आगोश में लिया, इमाम इतना रोए इतना रोए, दोनों को लेकर मैं मक्तल मक्तल से लेकर आए, खयाम में लाए, जैनब उलिया मुकाम के खेमों में दोनों बच्चों को पहुंचाया गया। जैनब शुक्र का सजदा अदा कर रही है, मेरे माबूद मेरी कुर्बानियों को तूने कबूल कर लिया, माबूद मेरी कुर्बानी को तूने कबूल कर लिया। एक मरतबा और ने अपने लबों को जुम्बिश दी, मादर गिरामी आप हमसे राजी तो हैं? अरे भैया मोहम्मद का पैगाम सुन लीजिए, आपने जो हिदायत दी थी कि नहर फुरात से पानी ना पीना, तो भैया का पैगाम है मादर गिरामी, अरे हम लबे तशना इस दुनिया से जा रहे हैं, अरे मादर गिरामी हमसे राजी हो जाए। जैनब ने कहा मेरे लाल मैं तुम्हें अपने भाई पर कुर्बान कर चुकी, हाजीजो माँ की आगोश में उन्होंने जान दी। अजीजाने गिरामी जैनब ने कहा बच्चों अरे माँ से नाराज ना होना, अरे मैं अकबर को रोना चाहती हूँ, मैं कासिम को रोना चाहती हूँ, हुसैन का मातम करना चाहती हूँ, तारीख लिखती है ओनो मोहम्मद पे जैनब ने गिरी ना किया। यहां तक कि शाम में मजलिस हुई, हर सर को हर लोगों ने अपने अपने शहदा के सर आगोश में ले लिए। दो सर जब बच गए तो शाम की औरतों ने कहा लगता है अरे इन दुखियारों की मां नहीं है, लाओ इन सरों को हम ले लेते। जैनब ने कहा ऐसा ना कहना, अरे इस दुखियारों की मां मैं हूं, मैं हुसैन का मातम करूं या अपने लालों का। जज़ाकुम रब्बुकुम खैरल जज़ा, खुदा आपको किसी गम में न रुलाए सिवाय गम आले मोहम्मद के। ज़ैनब औलिया मकाम शाम की मंजिलों को तय करके मदीने आ गई। अब्दुल्ला ने नहीं पहचाना, ऐ बीबी कौन है आप, मेरे घर में क्या कर रही है? अब्दुल्ला तुमने नहीं पहचाना, तारीख लिखती है ज़ैनब के घर में मजलिस होती है, सैयद सज्जाद मजलिस पढ़ते हैं, फिजा ओ मोहम्मद की मुसीबतों का बयान करती है। अजीज ओ इसी असना में जैनब ने देखा ओनो मोहम्मद के अबाएं टगी हुई है, मुसल्ले बिछे हुए हैं, मां का दिल भराया। अरे बच्चों ये ना समझना जैनब के सीने में दिल नहीं है, अरे मेरे लाल मैं तुमको रोती या हुसैन को। अब जो जैनब ने गिरिया किया पूरा मदीना वाह ओनो वाह मोहम्मदा की सदाएं बुलंद कर रहे
بس يا علم الذين ظلموا ايام القلب ماتم حسين।